इस पारे को हम हया के मौजू में देखेंगे। तो हया का एक दर्जा आप नोट करते जाइए, हया के नुक्ते ये बुक में से अलग करके आपने अलग से अपने अपने नोट्स में लिखने होते हैं ताकि एक पूरा भरपूर टॉपिक तैयार हो जाए। हया का एक दर्जा माँ बाप के साथ हया भी है। हज़रत नूह अलैहिस्सलाम का बेटा इसकी दलील है। सूरत यूसुफ में याकूब अलैहिस्सलाम के बेटों की अपने माँ बाप के बारे में बेहयाई देखेंगे कि औलादे कब बेहया हो जाती हैं, कब माँ बाप की इज़्ज़त इनको प्यारी नहीं रहती, कब इनको अपने माँ बाप के जज्बात की कदर नहीं रहती। लेकिन यहाँ सिर्फ इतनी सी बात है कि अगर आज हमने इस किताब के साथ, इस दीन के साथ मोहब्बत ना की, बल्कि एक जुमला ऐड कर लें, मेहनत ना की। मोहब्बत करने वाले आज भी बड़े हैं, मेहनत करने वाले बड़े थोड़े हैं, तो कहीं हमारी नस्लें भी बेहयाई, गंदगी और फहाशी के तूफ़ान के अंदर डूब ना जाएं। हज़रत नूह अलैहिस्सलाम ने जब अपने बेटे को डूबता देखा तो अल्लाह को पुकारा कि अल्लाह मेरा बेटा डूब गया जो कि मेरे घर वालों में से था। अगर आप इंसानी जज्बों की रोशनी में देखें तो क्या हज़रत नूह को इन 60 से 70 लोगों के बचने की खुशी हुई होगी जब अपने सामने ही अपना बेटा मर गया? बताइए जी, हुई होगी खुशी? बिल्कुल हुई। लिखिए, सच्चा ईमान तरजीहात को बदल देता है। जब खून के रिश्ते मकसद के रिश्ते नहीं रहते, मिशन के साथी नहीं रहते, अल्लाह के हुक्मों पे चलने वाले नहीं रहते, अल्लाह ताला दिन ब दिन उनकी मोहब्बत दिल से कम करके सच्चे मोमिनों की मोहब्बत डाल देता है। शायद अभी ये बात आपको ना समझ आ सके, आएगी, एक वक्त आएगा इंशाल्लाह, अल्लाह ने चाहा। कहा, अल्लाह तूने इसको क्यों नहीं बचाया? तूने तो कहा था कि मैं तेरे घर वालों को बचा लूँगा। अब जवाब में अल्लाह ताला का बेलागपन देखिए। ए नूह, वो तो तेरा था ही नहीं, तेरा होता तो इस तरह गलत काम ना करता। सब नसब नाते तोड़ दिए, दुनिया का नसब सिर्फ दुनिया की ज़रूरत के लिए है। इसी तरह यहाँ नूह के बेटे को कह दिया कि वो काफिर बेटा तेरा नहीं। कल क़यामत के बाद वहाँ जाकर हर साहिब ईमान को ये जुमला कह दिया जाएगा, जिसकी औलाद कुफर पर चली गई थी, और वो बेनियाज हो जाएंगे जैसे हज़रत नूह बेनियाज हो गए। अगर दुनिया में औलादों को साथ लेकर चलेंगे तो उम्मीद की जा सकती है कि वहाँ साथ रहेगा। इसलिए अल्लाह के लिए दीन का सफ़र तनहा न शुरू करें। आज आपको अपनी फ़िक्र है, जब अल्लाह के हुक्म से अपने गुनाहों से तौबा करते हुए आप अपने आप को बचा लेंगे तो गम फिर आपको औलादों के लग जाएंगे। इससे पहले कि आप इनको हाथों से निकालें, इनको साथ लेकर चलें। चलिए, जिनके बच्चे नहीं हैं वो ख़ुद तो किसी के बच्चे हैं ना, दुआ करें कि अल्लाह हमारे माँ बाप और हमें साथ जन्नत में जगह देना। सब रिश्तेदारों की फ़िक्र करें। थोड़ा सा मुहासबा करते हैं इन आयतों पे। क्या मुझे अपनी और अपने औलाद के मुस्तकबिल की फ़िक्र है? क्या मुझे इस बात का गम है कि मेरे बच्चे जो कई घंटे गैर मुस्लिमों के साथ गुजारते हैं, क्या मैं अपने बच्चों का ज़हनी उफक बुलंद कर चुकी कि वो गैर मुस्लिमों में जाकर भी इस्लाम की बात करें? ये बचपन से करने के काम होते हैं, शुरू से बच्चों के जहनों में डालें, इंशाल्लाह नुकसान नहीं होगा। दुआ मांगें कि अल्लाह ताला आने वाली नस्लों को बेहयाई से बचा ले। कौम नूह का मसला शिर्क भी था। इसके बाद आयत 50 से कौम आद का ज़िक्र शुरू होता है। वइला आद नखाहुम हुदा। हर नबी की कहानी हमारे लिए एक अलग आईना है, और इस बारे के आखिर में देखेंगे कि सारे नबियों की कौम के जो गुनाह थे वो सारे के सारे आज उम्मत मुस्लिमा में आ चुके हैं। वो एक गुनाह का शिकार होते थे, इन पर पकड़ आ जाती थी। अब अफसोस की बात है कि वो सारे गुनाह हमारे अंदर आ चुके। एक पैगाम हर नबी का कि अल्लाह के बन जाओ, इसकी इबादत कर लो। हज़रत नूह के बाद जो सबसे बड़ी कौम आई वो आद थी। असल में ये इन्हीं लोगों की नस्ल में से थे जो हज़रत नूह की कश्ती में सवार होकर बच गए थे। यहाँ एक बड़ा बारीक सा नुक्ता है, नोट कीजिएगा। गौर करने की ज़रूरत है कि अपने दौर के बचे हुए लोग जो अल्लाह के अजाबों से बच जाते थे, नबियों के साथ जिनको वापस भेज दिया जाता था, दुनिया में अमन चैन से रहते थे, वक्त गुजारने के साथ साथ ही नस्लों में फिर बिगाड़ आता था। क्योंकि जब लोग किताबें हिदायत और नबियों से दूर हो जाते हैं, इनमें फिर ख़राबी आती है। तो जब कौम बिगड़ी तो अल्लाह ताला ने कौम हूद को भेजा। कौम आद बहुत मजबूत जिस्म की मालिक थी, कद काट के ऊंचे लंबे थे, इनको अपने ऊपर बहुत नाज था। ان کی نسل میں بعد میں قومیں ایمالقہ بھی آئی۔ ان لوگوں کا جرم ایک تو شرک تھا ہی، رسول کی تکذیب بھی تھا، لیکن ساتھ ہی ساتھ ان کو بڑی عمارتیں بنانے کا شوق بھی تھا، یادگاریں قائم کرتے تھے اور اسی پر فخر کرتے تھے۔ اللہ تعالیٰ کو یادیں پسند نہیں آئیں کہ جب کوئی دنیا میں آئے اور بڑا بن کے اس طرح رہے کہ اب دنیا سے جانا ہی نہیں۔ انہوں نے رسول کی دعوت پر اللہ کی بات کو نہ مانا تو اللہ تعالیٰ نے اسے تباہ کر دیا۔ اس قوم کے اوپر ہوائیں چلیں تھیں، سمندری طوفان آئے تھے، اور اس طرح اللہ نے ان کو پٹخ کر رکھ دیا۔ لہٰذا ہم کو بھی اپنا محاسبہ کرنا ہے کہ کوئی ایسا معاملہ آ جائے جو ہلاکت کا سبب ہو تو کیا ہم یہ سوچتے ہیں کہ اس میں اللہ تعالیٰ نے انسانوں کو گناہوں کی وجہ سے پکڑا؟ بعض دفعہ اس جگہ کے گناہ نہیں ہوتے، کسی دوسری جگہ کے بھی ہوتے ہیں، تو اللہ تعالیٰ سے دعا ہے کہ ہمیں اپنی پکڑ سے محفوظ رکھے۔ بولیے، آپ کو تو قیامت کے دن سورج سوا نیزے کا لفظ ہے، مراد ہے کہ بہت قریب ہوگا، ہاتھ بڑھا کر پکڑ لیں۔ آج ذرا یہاں تصور تو کریں، ہو سکتا ہے نا تصور؟ یہ گرمی میں اللہ آپ کو کیوں بٹھا کے یہ پڑھوا رہا ہے قرآن؟ تاکہ ہمیں قیامت کی گرمی یاد آئے، میدان حشر کا پسینہ یاد ہے۔ حدیث میں آتا ہے کہ قیامت کے دن کچھ لوگ ٹخنوں تک پسینے میں ہوں گے، کچھ گھٹنوں تک، کچھ رانوں تک، کچھ پیٹ تک، اور کچھ ادھر، اور کچھ کو اپنے ہی پسینے میں غوطے آ رہے ہوں گے، یعنی ڈوبے ہوں گے اپنے پسینوں میں۔ دنیا کا پسینہ تو ٹھنڈا ہوتا ہے نا، وہ پسینہ گرم ہوگا تو کیا ہوا؟ اگر گرمی ہے تو پھر چھوڑ دیں پڑھنا؟ نہیں پڑھتے، چھوڑ دیں، نہیں ہے ہمارے پاس، نہیں، ایسا نہیں کرنا۔ بولیں کہ اللہ ہم تبوک تک بھی جانا پڑا تو جائیں گے۔ صحابہ کا والا ایمان لانا ہے نا، تو یہ سارے مجاہدے لازمی ہیں۔ اللہ کے لیے کیا مشکل ہے، آپ کے لیے ایک سیکنڈ میں انتظام کر دے، پر اللہ آپ کو مجھے عظمت ہے کہ ان میں سے سچے کتنے اور نکھریں گے کتنے، اور کتنے ہیں جو چھوڑ دیں گے گرمی کے نام پہ۔ اللہ تعالیٰ آپ کو مجھے ہمیشہ ایمان کے اوپر استقامت عطا فرمائے۔ پھر اس کے بعد دیکھیے ایک دعا جو بھی میں نے آپ کو پہلے بھی سکھائی، اس حوالے سے بڑی خوبصورت دعا ہے، اس کو اپنے لفظوں میں سمجھ لیں۔ انشاءاللہ کہیں بھی کوئی عذاب آئے گا تو اللہ تعالیٰ ہمیں اس سے بچا لے گا۔ وہ دعا کیا تھی؟ ساتھ ہی پڑھیے میرے، اللہم لا تقتلنا بغضبک ولا تہلکنا بعذابک وعافنا قبل ذلک۔ اے اللہ، ہمیں اپنے غضب سے نہ مارنا، اور ہمیں اپنے عذابوں میں ہلاک نہ کرنا، اور جب کبھی تو ایسے عذاب کا ارادہ کرے تو ہمیں اس سے پہلے بچا لینا۔ آپ یہ دو اپنی دعاؤں میں شامل رکھیں، خاص طور پر جب کفر اور شرک کے ماحول میں رہتے ہیں تو اس وقت بہت امکانات ہوتے ہیں اللہ کی پکڑ کے آنے کے۔ مت سوچیں کہ اللہ صرف مسلمانوں کو پکڑتا ہے، ہاں، مسلمانوں کو جلدی پکڑتا ہے۔ اس کو ہائی لائٹ کریں، اللہ مسلمانوں کو جلدی پکڑتا ہے، لیکن غیر مسلموں کو چونکہ دنیا میں ڈھیل دیتا ہے، تو اپنے آپ کو ان چیزوں سے محفوظ رکھنے کے لیے ایک تو اپنے دین کے اوپر عمل کریں، اور دوسری بات یہ کہ اللہ سے مدد مانگیں۔ پھر اس کے بعد آیت نمبر 61، وَإِلَى ثَمُودَ أَخَاهُمْ صَالِحًا، حضرت صالح کی قوم کا ذکر شروع ہوتا ہے۔ یہ قوم عاد کے بچے ہوئے لوگوں کی نسل ہے، ایک دور کے جو نیک لوگ تھے ان پر اللہ کی مدد آتی تھی، دوسرے دور کے اندر اسی کے لوگ عذاب کا شکار ہو جاتے تھے۔ حضرت صالح علیہ السلام کی قوم نے ایک مطالبہ کیا کہ ہمارے سامنے جو چٹان ہے وہ پھٹے اور اس میں سے اونٹنی نکلے، اور ہمارے سامنے ایک بچے کو پیدا کرے تو ہم ایمان لے آئیں گے۔ اونٹنی کا معجزہ دیکھ کر تھوڑا سا مان گئے کہ ہاں اچھی بات ہے، کیونکہ لوگ معجزے کو دیکھ کر وقتی طور پر چپ ہو جاتے ہیں، لیکن بعد میں پھر ویسے ہی ہو جاتے ہیں۔ تو ہوا کیا، وہ اونٹنی تھی تو اس نے کھانا پینا تو تھا، وہ یہ بھول چکے تھے کہ اس کو آپ لوگ بھی سب ہائی لائٹ کریں، جنہوں نے دعائیں مانگی ہیں کہ یہاں کلاسز شروع ہوں ان کے لیے یہ جملہ، اگر کوئی اونٹنی آئے گی تو ہمیں اس کے کھانے پینے کا انتظام کرنا ہوگا۔ اسی طرح جملہ لکھیے، جب ہم دین کے کام کی دعائیں مانگتے ہیں تو اس کے تقاضے تو آئیں گے نا، آئیں گے کہ نہیں آئیں گے؟ جان لگے گی، وقت لگے گا، مال لگے گا، صحت لگے گی، پسینہ بہایا جائے گا۔ دیکھیے، ایک کیا ہے کہ آئیڈیل حالات کا انتظار کیجیے، اے ٹو زی ہر چیز سیٹ کر کے پھر کام شروع کریں، عموماً لوگ یہی کرتے ہیں، اسی لیے کام نہیں ہوتا۔ ना असबाब जमा होते हैं, दो दो चार चार साल गुजर जाते हैं। तीन का मिजाज समझिए, दरख्त की छांव मुयस्सर है ना, उसके नीचे टाट बिछाइए, पढ़ना शुरू कर दें। अल्लाह को इतना प्यार आपके ऊपर आएगा कि वो आपके लिए एक बरामदे का इंतज़ाम कर देगा जिस पे पंखा लगा होगा, और जब दरख्त की छांव से आप बरामदे में आएंगे, आपको लगेगा आप कोई फर्स्ट क्लास रूम में आ गए। आप वहाँ जमते रहिए, अल्लाह ताला आपको वहाँ से उठाएगा तो किसी चार पंखों वाले कमरे में ले आएगा। सुन्नत यही है, काम नहीं छोड़ना, ज़िंदगी का ये मोटो बनाएं और सीखें। एक दिन ज़ाया नहीं हुआ आपका रमज़ान से लेके आज तक अगर देखा जाए। ये सुन्नत पे अमल कर रहे हैं हम लोग, और इसी सुन्नत पे अमल से ही बरकतें आनी हैं। लोग पहले तैयारियों में लगे रहते हैं और ईमान ठंडे हो जाते हैं, और जो मुश्किलों से ना गुजरे हो वो जमेगा कहाँ। आपको यहाँ पहले दिन बुलाया जाता और आपके लिए स्पेसिफिकेटेड किस्म का इंतज़ाम होता, आंसू ही नहीं आने थे कुरान पढ़ के, कमर ही नहीं झुकनी थी। तो हमेशा कहिए कि अल्लाह हम दीन के हर तकाजे को पूरा करने के लिए तैयार हैं, हमें जमा के रखना। ऊँटनी का हाल क्या था, जिधर से गुजरती उनके जानवर भाग जाते, खेतों में जाती तो पूरे खेत को चर जाती, इनके जानवरों के लिए खाना ना बचता, कुएँ पर जाती सारा पानी पी जाती। अब इसके दुश्मन हो गए कि क्या मुसीबत आ गई, बस लोग खुद अपने लिए मुसीबत खड़ी करते हैं। अब क्या हुआ, कहने लगे इसको मार दो, बंद करो ये सब, हाँ ये मुराद है। हज़रत सालेह ने समझाया कि देखो इसको कुछ ना कहना, ये अल्लाह ताला की निशानी है, लेकिन उन्होंने इस ऊँटनी को मार दिया। फिर अल्लाह ताला ने इस कौम पर अज़ाब भेज दिया। अब आप देखिए कि इसमें हमारे लिए भी अमल की बात है, और वो क्या, जब हमें अल्लाह ताला की कोई बात पता चल जाए या हमें कोई किसी बात की तरफ बुलाया जाए तो फिर कभी भी इसकी नाकदरी नहीं करनी चाहिए। ये सारी निशानियाँ जो हम पढ़ते हैं असल में हम सब के लिए मुहासबे की चीज़ें हैं। बाज़ दफ़ा ज़िंदगी में इस तरह के मौाक़े आते हैं कि अल्लाह ताला बंदे को कोई ऐसी चीज़ दे देता है जिसको देखने के बाद या पाने के बाद इंसान को बिल्कुल अल्लाह की तरफ आना चाहिए। कुछ हादसात होते हैं, कुछ तरक्कियाँ होती हैं, फिर अल्लाह ताला इंसानों को पकड़ लेता है। और देखें हर नबी के ज़िक्र के बाद क्या आ रहा है कि इनकी कौम पर अल्लाह की लानत। मैं जुमला पढ़ देती हूँ, बहुत बेफी हाज हे दुन यलानतम व यौमल क़ियामा अला इन्नादन कफरू रब्बहुम अला बुदलिया दिल कौमिन हूद। तो वो लोग अल्लाह की रहमतों से दूर हो जाते हैं जो अल्लाह के नबियों की और अल्लाह के दीन की कदर नहीं करते। इसके बाद देखिए आयत नंबर 69 से हज़रत इब्राहीम और लूत का ज़िक्र है। ये दोनों साथ साथ आते हैं, क्यों? वलक़द जात रसूलुना इब्राहीम बिल बुशरा क़ालू सलामा। ये दोनों का नाम साथ क्यों आता है, इसलिए कि रिश्तेदार थे, एक ही दौर के नबी थे, आपस में रिश्तेदार भी थे, और इसमें हमारे लिए बहुत सारे सबक हैं। आयत 69 के शुरू में ही इस्लाम के आदाब सिखाए जा रहे हैं, और वो क्या किया था इब्राहीम ने, अंजाब इजलिन हनीस, मेहमान नवाजी। क्या है कि मेहमान नवाजी क्या है कि मेहमान आ जाएं तो जो कुछ घर में हो इसी से मेहमानों की खातिर तवाज़ो करो, ये सुन्नत है। करते हैं आप, पूछने तो नहीं लग जाते, कुछ खाएंगे तो नहीं आप, पानी के गिलास दो रख के ले आए, मत शरबत बोतलों के इंतज़ार में अगले का इंतज़ार करें। सुन्नत है कि आते ही मेहमान को पानी पेश किया जाए या उसको कुछ भी पूछा जाए। इसके बाद कौम लूत जो थी हम जिन्स परस्त होमोसेक्सुअल, इन लोगों ने सबसे पहले इस रस्म को ईजाद किया, लड़कों के साथ बदफेली करते थे। इस बारे का मौजू चूँकि हया है तो होमोसेक्सुअलिटी को हम इस रंग में देख सकते हैं कि कौम लूत के अंदर जो बेहयाई थी वो आज दुनिया में कैसे फैली हुई है। इससे पहले हमने देखा कि हज़रत नूह का बेटा समंदर में डूब गया, तूफ़ान का शिकार हुआ, और हज़रत लूत की बीवी कौम के साथ अजाब का शिकार हो गई क्योंकि वह अपनी कौम का साथ देती थी। इससे पता चलता है कि किसी से नस्बत तब तक काम नहीं आएगी जब तक अपने अंदर अमल ना हो। कौम लूत पर कैसे अजाब आया, एक रिवायत में आता है कि हज़रत जिब्राइल ने अपना पर इस कौम की बस्ती के नीचे रखा था, फिर फरिश्ता ऊपर उठाकर इतनी ऊपर ले गया कि दूसरे फरिश्तों ने भी इनकी चीखों की आवाज़ सुनी और वहाँ जाकर इस बस्ती को उल्टा नीचे पटखा। ये बस्ती इतने प्रेशर के साथ गिरी कि ज़मीन में धंस गई। शाम के करीब ये जगह मौजूद है जो आज बहरे मुर्दार, इंग्लिश में क्या कहते हैं, डेड सी, वहाँ मौजूद है। मदीने से शाम जाएं तो आप देख सकते हैं कि वहाँ गंदे पाने का जौहर है, इस ज़मीन ने कभी कुछ नहीं उगाया। तो क्या आज अल्लाह ताला बस्तियों की बस्तियां बर्बाद नहीं कर सकता, آج تو ساری ترقی یافتہ ملک برباد ہو جائیں گے جتنی کثرت سے وہاں یہ گناہ اور جرم ہو رہا ہے، لیکن اس نے مہلت دی ہوئی ہے. یا اس بارے کی روشنی میں دیکھے تو ہمیں اس معاشرے کو بے حیائی سے بچانے کے لیے پوری کوشش کرنی پڑے گی، اور اب تو اپنے ملکوں میں بھی اس کے جراثیم موجود ہیں. اللہ ہی ہدایت دے دے. علم کا پانی نہیں دیں گے تو اپنی قوم بھی برباد ہو جائے گی ان چیزوں میں. اس کے بعد آیت نمبر 84 سے قوم شعیب کا تذکرہ شروع ہوتا ہے. وَإِلَىٰ مَجْنَخَاهُمْ شُعَيْبًا. قوم شعیب کاروباری ذہن کی مالک قوم تھی. اس قوم کی برائی ناپتول میں کمی کرنا اور حقدار کو اس کا حق نہ دینا تھا، اور اسی طرح راستے میں بیٹھ کر لوگوں کو ستایا کرتے تھے. یہ قوم مادہ پرست تھی. دیکھیں پچھلی قوم کیا تھی، ہم جنس پرست تھی نا. پرست کیا پرستش، اللہ کا حکم چھوڑ دے، یعنی آپ لکھ لیجئے کہ اللہ کی پرستش چھوڑے، تو کسی نہ کسی بت کی پرستش کرنی پڑتی ہے، چاہے وہ مادہ ہو چاہے جسم ہو. اور یہ جو فلموں میں کہتے ہیں آپ کے پرستار فینز، وہ کیا ہیں؟ یہ پرستار کسی کا نہیں بندہ بن سکتا. حضرت شعیب کو کہتے کہ تم کوئی بڑے خاندان کے نہیں ہو جو ہم تمہاری بات مانیں. شعیب علیہ السلام نے کہا، تم نے میری برادری کا خوف کیا اور اللہ کو بالکل پسے پوچھ ڈال دیا. یہاں پر حیا کی ایک اور قسم ہے، نوٹ کرے. پہلی آپ کو شروع میں لکھائی ہے ماں باپ کے ساتھ حیا، یعنی بدتمیزی سے بولنا بے حیائی ہے ماں باپ کے سامنے. حیا کی دوسری قسم کیا ہے، کہ جس میں انسان صرف اپنے خاندان والوں کے سامنے کچھ گناہ کرتے ہوئے تو چونکتا ہے، جو ہی وہ ملک یا خاندان سے دور جاتا ہے تو پھر کہتا ہے یہاں کون دیکھ رہا ہے. یہ بھی انسان کے بے حیا ہونے کی دلیل ہے کہ اللہ کا خوف نہ رکھے اور برادری کا خوف رکھے. ذرا اپنے اوپر لیں، ہم برادری سے ڈرتے ہیں؟ بہت ڈرتے ہیں. تو سوال پیدا کیجئے، کیا برادری کے معاملے میں میرے اندر حیا ہے اور اللہ کے معاملے میں نہیں ہے؟ اللہ کے نبی نے فرمایا کہ بنی اسرائیل کے علماء میں جو برائی آئی تھی وہ کیا تھی، کہ پہلے لوگوں کو منع کرتے کہ یہ نہ کرو، اور جب لوگ ان کے کہنے پہ نہ رکتے تو اگلے دن ان کے ساتھ مل کر خود بھی وہی کام کرنے لگتے. ہم ذرا سا سوچیں، اولادوں کے نام پر مجبور تو نہیں ہو جاتے؟ کیا ہم اولادوں کے نام پر گناہ تو نہیں کرنے لگتے؟ کیا ہم خاندانوں کے نام پر گناہوں کو اپنے لیے حلال کرنے لگتے ہیں؟ ہمیں اس بات پر بہت سوچنے کی ضرورت ہے، کیونکہ یہ وہ بت ہے جو نہیں ٹوٹتا، اور اس کی وجہ سے پھر ہم اپنے آپ کو بعض دفعہ اللہ تعالیٰ کی نگاہوں میں مجرم بنا لیتے ہیں. کبھی بھی ایسا کام نہیں کرنا جس سے لوگوں کو خوش کرنے کی وجہ سے اللہ کو ناراض کر دیں. اس کو ہائی لائٹ کریں. قوم شعیب پر دو تین عذاب آئے تھے. ایک وقت میں زلزلہ آیا اور فرشتے نے چیخ بھی ماری، جس کی آواز سے ان کے کلیجے حلق میں آ گئے، اور ان پر آسمانوں سے بادل بھی آیا تو خوشی خوشی اس کے نیچے آ گئے اور کہا بہت برسنے والا بادل ہے. اور جب ساری قوم اس کے نیچے آ گئی تو اس بادل کے اندر سے آگ برسی اور سب جل کے راکھ ہو گئے. اللہ ہمیں بچا کے رکھے برے انجام سے. پھر آیت 96، وَلَقَدْ أَرْسَلْنَا مُوسَىٰ بِآيَاتِنَا وَسُلْطَانٍ مُبِينٍ. یہاں سے قوم موسیٰ کا ذکر ہے. قرآن پاک میں سب سے زیادہ موسیٰ کا ذکر ہے، کیونکہ ان کی قوم کی نسل بہت بڑی تھی اور ان کے اندر بہت سی نعمتیں بھی تھیں اور آزمائشیں بھی تھیں. حضرت موسیٰ کی مثال ایسے ہے جیسے اس دور کے ایک مسلمان کو کسی سپر پاور کے سامنے اللہ کا پیغام پیش کرنا ہو. یہ بہت بڑا ٹاسک ہوتا ہے، زبان لڑکھڑانے لگتی ہے، لوگ مصلحتوں کا شکار ہو جاتے ہیں. اس لیے ہمارے لیے اس میں نصیحت کی بات کہہ کہ کبھی کسی کو لیڈر مانتے ہوئے دیکھ لیں کہ وہ خود کس راستے پہ چل رہا ہے، کیونکہ فرعون خود بھی غلط راستے پہ تھا، اس نے لوگوں کو بھی غلط راستوں پہ لگا دیا. اور کبھی بھی یاد رکھیے کہ اللہ سے بڑا کوئی نہیں ہو سکتا جس کے ساتھ آپ اور میں اپنا معاملہ درست کریں. اس کے بعد آیت نمبر 103 میں چند اگلی آیتوں میں قیامت کے کچھ مناظر ہیں. کیسا سخت دن ہوگا، آج تو دل کر رہا ہے اس پہ بات کریں. اللہ تعالیٰ کہتے ہیں کوئی شخص کوئی بات نہیں کر سکے گا. ایک سیکنڈ کے لیے ذرا اپنے یہ ہلکی بھی جھنجھناہٹ کو ختم کریں تو پھر سنیں. یوم یاتی لا تکلم نفس الا باذنہ. قیامت کا دن ہوگا، کوئی نفس کلام نہیں کر سکے گا. اتنی گرمی ہوگی اس دن، امیجن تو کریں اس دن کیا ہوگا اگر عمل پاس نہ ہوئے، اگر اس دن ہمارے پاس اپنے لیے وہ چیزیں نہ ہوئیں جس کی ضرورت ہے، تو مجھے بتائیے کہ جائیں گے کدھر، کریں گے کیا؟ آج تو ہم اتنی مشکلوں میں اپنے آپ کو محسوس کرتے ہیں، اس دن کیا ہوگا؟ سخت ترین دن ہوگا وہ، یوم نصیب. پھر اسی طرح آیت 111 اور 112 میں محاسبے کا نقطہ ہے، کیا مجھے یقین ہے کہ جو کچھ میں کر رہا ہوں اللہ تعالیٰ اس کو جانتا ہے اور اس پہ نظر رکھتا ہے۔ آیت 119 میں جہنم کے بارے میں بتایا جا رہا ہے کہ اللہ نے جہنم سے وعدہ کیا کہ میں تجھے انسانوں اور جنوں سے بھر دوں گا۔ سوچئے، کچھ انسان جائیں گے، کچھ جن جائیں گے، پھر بھی جہنم میں جگہ ہوگی، اللہ تعالیٰ اس پر اپنا پاؤں رکھیں گے، پھر جہنم کہے گی اللہ تعالیٰ میں بھر گئی، اللہ میں بھر گئی۔ ایک لمحے کے لیے سوچے تو انسان کے سارے مزے کرکرے ہو جائیں گے، دنیا میں جو بھی مزے لیتے تھے وہ سب ٹھنڈے ہو جائیں گے۔ جب یہ یقین آ جائے گا کہ جہنم کا ایک جھونکا دنیا کے سارے مزے ختم کر دے گا، یہ جن قوموں کا تذکرہ ہوا ان میں بھی تو یہی حال تھا، انہوں نے مزوں کے پیچھے پڑ کر اللہ کی بات کو بھلا دیا۔ ذرا سا اپنے اوپر لیں، اللہ اکبر کبیر، اللہ ہمیں مزوں میں نہ ڈالنا، اللہ ہمیں آخرت کی سختی اور گرمی سے بچا، اللہم اجرنا من النار۔ آخری آیت تو میں اللہ اپنے نبی کو پکارتے ہیں کہ یہ قصے آپ کو پہلے تو پتہ تھے، اس سے یہ بھی پتہ چلتا ہے کہ یہ چند بستیوں کی باتیں تھیں، ان کے علاوہ اور بھی قومیں تھیں، اور یہ وہ چیزیں ہیں جن کے ذریعے ہم تمہارے دل کو مضبوط کرتے ہیں۔ جب لوگ آپ کو ستائیں تو آپ حضرت نوح کو یاد کر لیں، جب لوگ آپ کی بات نہ مانیں تو ہود علیہ السلام کو یاد کر لیں، جب لوگ آپ کی جان لینے کے در پہ ہو جائیں تو آپ صالح کو یاد کر لیں، جب لوگ سرکشی کریں تو آپ موسیٰ کو یاد کر لیں۔ اور یہ ہمارے لیے بھی نصیحت ہے کہ جب دوسروں کا غم سنتے ہیں تو اپنا غم کم لگنے لگتا ہے۔ کہا اپنے دلوں کو مضبوط کر لو، اور آخری پیغام یہی ہے جس پر سورت خود پوری ہوتی ہے کہ یہ لوگ اللہ کی بات نہیں مانتے، تمہیں پتہ ہی نہیں وہ ذات کتنی بڑی ہے۔ اگر اچھے اعمال کر رہے ہو تو وہ بھی، اور برے کر رہے ہو تو وہ بھی، اس بات کا یقین رکھو کہ تمہارا رب اس کو دیکھ رہا ہے۔ یہاں پہ سورۃ ہود ختم ہوئی اور یوسف شروع ہوگی۔ ہم سورۃ یوسف کل شروع کریں گے، کیوں؟ اس میں حق ادا نہیں ہوگا شروع کے حصے کا، دوسری بات ہے کہ سورۃ یوسف ایک بہت ہی زیادہ سبق آموز، نصیحت آموز سورت ہے۔ آپ کا آج کا ہوم ورک کیا ہے؟ 10-10 دوستوں تک یہ پیغام بنا کر ان کو کل انوائٹ کیجئے، تو کل سورۃ یوسف کو پورے اہتمام کے ساتھ پڑھتے ہیں۔ اپنی دوستوں کو، اپنی آنٹیز، بڑے چھوٹے جو ہیں ان کو دعوت دیجئے، آن لائن والے بھی اور آن سائٹ والے بھی، کیونکہ یہ قرآن کے لیے چھوٹے چھوٹے ہمارے اہتمام انشاءاللہ لوگوں کے لیے آنے کے راستے آسان کر دیں گے، ٹھیک ہے؟ تو کل ہم ادھر سے کنٹینیو کریں گے۔ اللہ تعالیٰ سے دعا ہے کہ عمل کی توفیق دے۔ سبحانک اللہم و بحمدک، اشہد ان لا الہ الا انت، استغفرک و اتوب الیک۔ السلام علیکم و رحمۃ اللہ وبرکاتہ۔